तो वो पकड़ के प्लास या थोड़ी पकड़ के, जब मैं पास नहीं हुआ करता था तो कभी वो कुछ कर लग जाते थे, कभी कुछ करने लग जाते थे, कभी वहां पे कील लगा लिया उसके साथ धागा बांध लिया, कभी वहां पे कील लगा के धागा बांध कुछ लटका दी, कुछ आगे कर दिया। तो सर वो अलहमदुल्ला सर उनको भी शौक है।
आपको ये एहसास होता है अब के अगर आपने तालीम ली होती तो आप शायद ज़्यादा बेहतर ये शौक़ पूरा कर सकते थे या बेहतर तौर पे ये चीज़ें कर सकते थे?
जी सर बिल्कुल महसूस होते हैं सर, क्यों नहीं होता कि पढ़े लिखे होते तो अल्लाह ताला ने जितना मुझे इलम दिया दिमाग दिया था सर से और ज़्यादा बेहतर तरीके से कर सकता।
और आप अपने बच्चों के लिए क्या चाहेंगे?
सर बच्चों के लिए यही कहा मैं चाहूँगा कि उनको अच्छी तालीम चले, वो अच्छे स्कूल में पढ़े, उनको और ज़्यादा पढ़ाऊँ ताकि सर वो आगे जाके अपने मुल्कों कौम का नाम रोशन कर सकें। सर किसी का कोई पता नहीं होता कि उसके अंदर अल्लाह ताला ने क्या सलाहियतें पैदा की होती, वो तो वक्त की जरब के साथ साथ निखरते हैं, जैसे जैसे वक्त गुजरता है वो कुछ करते हैं, कभी कामयाबी कभी नाकामी, तो उसके बाद फिर ऐसा ऐसा इंसान बनता है।
मोहम्मद फयाज, बहुत शुक्रिया आपने हमें वक्त दिया।
अस्सलामु अलैकुम, वॉइस ऑफ अमेरिका वाशिंगटन की उर्दू सर्विस से आप सुन रहे हैं हमारा हफ्तेवार तवील दौरानिये का प्रोग्राम आपकी दुनिया। मैं हूं सादिया ज़ेब रांझा और मेरे साथ हैं नदीम याकूब। पाकिस्तान में इस वक्त हफ्ते की रात के 8, भारत में 8:30 और वाशिंगटन में हफ्ते की सुबह के 11 बजे हैं। इससे पहले कि हम आपके लिए मजीद कुछ रिपोर्ट्स और खबरों की जानिब बढ़ें, आपको बताते चलें कि आज 8:40 पर हमारी फोन लाइंस खुली होंगी। नंबर है 08007789। हमें कॉल कीजिए और बताइए कि आप सोशल मीडिया या फोन का कितना इस्तेमाल करते हैं और अपने बच्चों पर कितना चेक रखते हैं। तो आप हमें कॉल कीजिए, हम आपकी कॉल्स लेंगे। 8:40 के बाद हमारी लाइंस खुली होंगी। और अब चलते हैं मजीद कुछ रिपोर्ट्स की जानिब। पाकिस्तान इलेक्ट्रॉनिक मीडिया रेगुलेटरी अथॉरिटी की जानिब से टीवी चैनल्स के लिए एक नया हुक्म जारी किया गया है, जिसके मुताबिक रिटायर्ड फौजी अफसर दिफाई तजियाकार की हैसियत से टेलीविजन के फौजी अमूर पर टॉक शोज में शिरकत सिर्फ पाक फौज के शोबाए ताल्लुकात आमा की पेशगी इजाजत से किया करेंगे, जबकि दीगर अमूर पर टॉक शोज में उन पर शिरकत करने पर कोई पाबंदी नहीं होगी। मजीद तफसील बता रहे हैं आसिम अली राना।
पाकिस्तान में तहरीक इंसाफ की हुकूमत आने के बाद पाकिस्तान इलेक्ट्रॉनिक मीडिया रेगुलेटरी अथॉरिटी की जानिब से तमाम सैटेलाइट न्यूज चैनल्स और करंट अफेयर चैनल्स पर नई से नई शरायत आयद की जा रही हैं। पैमरा के जनरल मैनेजर ऑपरेशंस ब्रॉडकास्ट मीडिया मोहम्मद ताहिर के दस्तखतों से जारी मरासले में तमाम चैनल्स को कहा गया है कि मुतलका हल्कों ने इस अमर का सख्ती से मुशाहिदा किया है कि रिटायर्ड फौजी अफसरों को बार बार दिफाई तजिया नगार के तौर पर न्यूज करंट अफेयर्स के मुख्तलिफ चैनलों में मदऊ किया जाने लगा है। ये दावत इनको दिफाई तजिया नगार के तौर पर दी जाने लगी है और इनकी कौमी सलामती और मुतलका मामलात पर राय जाहिर करने को कहा जाता है। मरासले में कहा गया है कि टॉक शोज में ऐसे मदऊ किए गए बहुत से रिटायर्ड फौजी अफसरान ताज़ा तरीन दिफाई और सिक्योरिटी के रुनमा होने वाले वाकयात और तब्दीलियों का अदराक नहीं रखते, जबकि बाज़ औक़ात बहस सिक्योरिटी मामला से तब्दील होकर सियासत पर शिफ्ट हो जाती है। ऐसे सियासी मुबाहिसे में रिटायर्ड फौजी अफसरों का शामिल होना नापसंदीदा है। पैमरा ने हदायत जारी की है कि अगर किसी हालात हाजरा के टॉक शो में साबिक फौजी अफसरान सियासी अमूर पर तबसरा करने के लिए बुलाया जाए तो इनके नाम के साथ दिफाई तजियाकार के बजाय सिर्फ तजियाकार लिखें, जबकि दिफाई तजिया के लिए मदऊ करने से कबल ISPR से क्लियरेंस ली जाए। दिफाई तजियाकार कर्नल रिटायर्ड इनामुर रहीम एडवोकेट कहते हैं कि पैमरा का ISPR से क्लियरेंस का कहना इंतहाई नामुनासिब है। ये चैनल इंतजामिया और सहाफी पर मुनसिर है कि वो किसी मामले पर बहस के लिए किसे मुनासिब समझता है।
मीडिया की आज़ादी पर बेशुमार पाबंदियां लगाई गई हैं और ISPR ही के बयान की वजह से, जिसमें उन्होंने कहा था कि मुस्बत खबरें दिया करें, मुस्बत खबरों की आड़ में बेशुमार हकायक जो हैं वो अवाम तक नहीं पहुंच पाते, उनको रोक लिया जाता है, जो कि हम समझते हैं कि ये आज़ादी राय के खिलाफ है। और इसी की बैकग्राउंड में अगर हम देखें तो ये पैमरा का नोटिफिकेशन कि आइंदा कोई भी दिफाई तजिया कार या आर्म फोर्सेस के रिटायर्ड अफसरान अगर किसी प्रोग्राम में बुलाए जाते हैं तो उन्हें बुलाने से पहले ISPR से क्लियरेंस ली जाए, ये मैं इसको इंतहाई नामुनासिब समझता हूँ। और ISPR के पास किसी किस्म का कोई आइनी और कानूनी इख्तियार ही नहीं है किसी को क्लियरेंस देने का, उनका रिटायर्ड लोगों के साथ कोई कानूनन भी तल्लक नहीं है।
پیمرا نے تمام ٹی وی چینلز کو حکم نامے پر سختی سے عمل درآمد کرنے کی ہدایت کر دی، لیکن یہ بات واضح نہیں کی کہ وہ متعلقہ حلقے کون سے ہیں جنہوں نے ریٹائرڈ فوجی افسروں کی بطور دفاعی تجزیہ کا شوز میں شمولیت پر ناپسندیدگی کا اظہار کیا ہے۔ اس بارے میں آج ٹی وی سے منسلک اینکر پرسن غریدہ فاروقی کہتی ہیں کہ کسی بھی مہمان کو یہ دیکھ کر بلایا جاتا ہے کہ وہ متعلقہ موضوع پر بات کرنے کی کس قدر صلاحیت رکھتا ہے۔ انہوں نے عمران خان حکومت میں ایسے احکامات جاری ہونے پر افسوس کا اظہار کیا اور کہا کہ امید ہے یہ معاملہ اس سے آگے نہیں جائے گا۔
یہ انپریسیڈنٹڈ ہے، یہ اس طرح کی چیز پہلے کبھی ہم نے پاکستان میں میڈیا کی تاریخ میں نہیں دیکھی۔ اس میں پیمرا کو بھی غور کرنا پڑے گا، اور جس ادارے کا نام لیا ہے پیمرا نے اپنے اس نوٹس میں، اپنی اس پریس ریلیز میں، اس کے حوالے سے بھی خود دیگر ریاست اداروں کو اور حکومت کو سوچنا پڑے گا، کیونکہ یہ ایک طرح سے آزادی اظہار رائے اور آزادی صحافت پہ قدغن کے زمرے میں آتا ہے۔ سنجیدہ معاملہ ہے اور اس سے مزید آگے نہیں بڑھنا چاہیے۔ اس سے مل بیٹھ کے تمام سٹیک ہولڈرز کو کہ آئندہ اس قسم کے غیر مناسب ڈائریکٹیوز ایشو نہ ہو، جن کا کوئی بنیاد نہ ہو، جن کی کوئی سر پیر نہ ہو، یہ آئندہ کے لیے سلسلہ نہیں ہونا چاہیے۔
پیمرا کے حکم نامے میں بتایا گیا ہے کہ مراسلے کی نقول ڈائریکٹر جنرل مانیٹرنگ پیمرا اور جنرل مینیجر ٹو چیئرمین پیمرا کو بھی بھجوائی گئی ہیں، اور یہ مراسلہ متعلقہ حلقوں کے ساتھ طویل مشاورت کے بعد بھیجا گیا ہے۔ پاکستان میں عمران خان حکومت کے دور میں غیر اعلانیہ سینسرشپ اور مالی پابندیاں بھی پہلی بار دیکھنے میں آئی ہیں۔ اس صورتحال کی وجہ سے ملک بھر میں سینکڑوں اخبار و ٹی وی چینلز کے ملازمین نوکریوں سے فارغ ہو چکے ہیں یا ان کی تنخواہوں میں کمی کر دی گئی۔ حکومت کا اس حوالے سے کہنا ہے کہ ماضی کی حکومتوں نے چینلز کو بے جا اربوں روپے کے اشتہارات جاری کیے جو اس حکومت کی طرف سے جاری نہیں کیے جائیں گے۔ علی رانا، اردو وی او اے، اسلام آباد۔
جبری طور پر لاپتہ کیے جانے والے افراد کی بازیابی کے لیے قائم کیے گئے کمیشن کا اجلاس 5 روز تک کوئٹہ میں جاری رہنے کے بعد ملتوی کر دیا گیا ہے۔ اس دوران کمیشن کے اجلاس میں 71 افراد کے کیسز کی سماعت ہوئی، جن میں 16 لاپتہ افراد کا معاملہ حل کر لیا گیا ہے۔ اجلاس کا وائس فار مسنگ بلوچ پرسنز کی طرف سے بائیکاٹ کیا گیا۔ اس کی تفصیل بتا رہے ہیں کوئٹہ سے ستار کاکڑ۔
جبری طور پر لاپتہ کیے گئے افراد کی بازیابی کے لیے وفاقی حکومت کی طرف سے قائم کیے گئے کمیشن کا اجلاس 5 روز تک کوئٹہ میں جاری رہنے کے بعد ختم ہو گیا ہے۔ اس دوران 71 کیسز کی سماعت ہوئی۔ وزارت داخلہ کے ذرائع کا کہنا ہے کہ ان 5 روز میں جبری طور پر لاپتہ کیے گئے 16 افراد کا پتہ چلا لیا گیا۔ 5 روز کے دوران 12 لاپتہ افراد اپنے گھروں کو بھی پہنچ چکے ہیں۔ 2 افراد جرائم میں ملوث ہونے کے باعث کوئٹہ جیل میں قید ہیں، جبکہ 2 افراد کا نام کیس دائرہ اختیار میں نہ آنے کے باعث کمیشن کی فہرست سے نکال دیا گیا ہے۔ وزارت داخلہ کے ایک ترجمان نے نام ظاہر نہ کرنے کی شرط پر وائس آف امریکہ کو بتایا کہ کمیشن کے پاس 435 جبری طور پر لاپتہ کیے گئے افراد کے کیسز درج کرائے گئے تھے، جن میں سے 178 افراد اپنے گھروں کو واپس پہنچ چکے ہیں اور 123 افراد کے کیسز بعض وجوہات کی بنا پر کمیشن کی فہرست سے نکال لیے گئے تھے۔ اب 132 کی تلاش جاری ہے۔ کمیشن کے اجلاس کا وائس فار مسنگ بلوچ پرسنز کی طرف سے بائیکاٹ کیا گیا۔ تنظیم کے چیئرمین ماما قدیر بلوچ کا کہنا ہے کہ کمیشن کے اجلاس میں ہماری باتوں کو اہمیت نہیں دی جاتی، اس لیے ہم نے اس کا بائیکاٹ کیا ہوا ہے۔ قومی اسمبلی کی کمیٹی برائے انصاف و قانون کے چیئرمین ریاض فتیانہ کا کہنا ہے کہ جبری طور پر لاپتہ کیے جانے والے افراد کا مسئلہ بہت حساس ہے، وفاقی حکومت مسئلے کے حل کے لیے فوری اقدامات کر رہی ہے۔ انہوں نے دعویٰ کیا کہ پی ٹی آئی کی حکومت کے برسر اقتدار آنے کے بعد اب تک 650 لاپتہ افراد واپس اپنے گھروں کو پہنچ چکے ہیں۔
مسنگ پرسنز جہاں کہیں بھی ہیں انہیں بازیاب ہونا چاہیے اور اس سلسلہ رکنا چاہیے۔ اس میں 650 کے قریب بتایا جا رہا ہے کہ مسنگ پرسنز واپس گھروں تک پہنچے ہیں، یہ تو خوش آئند ہے، ہم اس کو اپریشیٹ کرتے ہیں اور ہم توقع رکھتے ہیں کہ کہیں بھی ایسا ہے کہ معاملہ تو دیکھا جائے کہ وہ کہاں ہے، وہ فراری کیمپ میں ہے، وہ افغانستان میں ہے یا وہ کوئی کسی اور کے پاس ہیں، تو وہ سب کو اپنے گھروں تک آنا چاہیے۔ یہ انسانی ہمدردی کا معاملہ ہے اور اس پہ بالکل ہماری پوری کمیٹی جو ہے ایک ہی رائے رکھتی ہے۔
کوئٹہ میں لاپتہ افراد کی بازیابی کے لیے لگائے گئے کیمپ میں شرکت کرنے والی شہزادی مری نے وائس آف امریکہ کو بتایا کہ ان کے بھائی مہرگل مری کو 2015 میں گھر سے اٹھایا گیا تھا اور تاحال اس کا کچھ پتہ نہیں چلا۔
ماما کے ساتھ 3 مہینے ہو گئے ہم یہاں پر بیٹھے ہوئے ہیں، چھوٹے بچے ہیں، سردی بارش سب کے ساتھ ساتھ ہم یہاں بیٹھے ہوئے ہیں۔ پھر ہم نے ایک دھرنا بھی دیا ہے سی ایم ہاؤس کے آگے، ان لوگوں نے ہمیں یہ بھی بتایا کہ ہم آپ کے مسئلے کو حل کریں گے، لیکن انہوں نے ہمارے مسئلے کو حل نہیں کیا. ہمارے بھائی ابھی تک بازیاب نہیں ہوا. ہمیں امید ہے کہ میرے بھائی ضرور واپس آئے گا. ان لوگوں نے ہمیں وعدہ دیا ہے.
وزارت داخلہ کے ذرائع کے مطابق وفاقی حکومت نے 2009 میں لافتہ افراد کی بازیابی کے لیے کمیشن قائم کر لیا تھا. کمیشن کے اب تک کل 19 اجلاس منعقد ہوئے ہیں. وائس فار بلوچ مسنگ پرسنز کا کہنا ہے کہ بلوچستان میں 2007 سے جبری طور پر لوگوں کو لاپتہ کرنے کا سلسلہ جاری ہے اور اب تک 40,000 سے زائد لوگوں کو لاپتہ کیا گیا ہے. ان کے بقول پی ٹی آئی کی حکومت کے برسر اقتدار آنے کے بعد بھی مزید 100 سے زائد نوجوانوں کو جبری طور پر لاپتہ کیا گیا ہے. ستار کاکڑ، وائس آف امریکہ، کوئٹہ.
اردو وی او اے کے فیس بک پیج پر اب نیوز بلٹنز بھی. پیر سے جمعہ پاکستانی وقت کے مطابق رات 8, 9, 10 اور 11 بجے. ہمارے فیس بک پیج کی آئی ڈی ہے www.facebook.com/voaurdu. تازہ ترین خبروں کے لیے دیکھیے ہمارے فیس بک لائیو بلٹنز.
اور اب چلتے ہیں عالمی خبروں کی طرف. بین الاقوامی ذرائع ابلاغ نے دعویٰ کیا ہے کہ امریکہ نے ایران کی فوج پاسداران انقلاب کو غیر ملکی دہشت گرد تنظیموں کی فہرست میں شامل کرنے کا فیصلہ کر لیا ہے. خبر سائی ادارے رائٹرز کے مطابق اسے امریکی حکومت کے 3 اعلی اہلکاروں نے بتایا کہ فیصلے کا اعلان امریکی محکمہ خارجہ کی جانب سے آئندہ ہفتے متوقع ہے. یہ پہلا موقع ہوگا کہ امریکہ کسی دوسرے ملک کی فوج کو دہشت گرد تنظیم قرار دے گا. خدشہ ہے کہ اس اقدام سے دونوں ملکوں کے درمیان جاری کشیدگی مزید بڑھ جائے گی. امریکہ اس سے قبل پاسداران انقلاب سے منسلک درجنوں افراد اور اداروں کو بین الاقوامی دہشت گرد قرار دے چکا ہے، لیکن اس نے اب تک پاسداران انقلاب کو مجموعی حیثیت میں دہشت گرد تنظیموں کی فہرست میں شامل نہیں کیا. پاسداران انقلاب کو امریکہ کی جانب سے دہشت گرد قرار دینے کے فیصلے سے متعلق قیاس آرائیاں کئی برسوں سے جاری ہیں، لیکن ماضی میں امریکی حکام کے اس انتہائی قدم سے گریزا رہے ہیں. ناقدین کا کہنا ہے کہ امریکہ کا یہ اقدام عالمی سیاست میں ایک نیا پینڈورا باکس کھول سکتا ہے، کیونکہ اس کے ردعمل میں امریکہ کے دشمن ملک بھی امریکی فوج اور اس کے انٹیلیجنس حکام کے خلاف اسی نوعیت کے اقدامات کر سکتے ہیں. خبرساں ادارے کا کہنا ہے کہ صدر ڈونلڈ ٹرمپ کی حکومت کو اس انتہائی قدم پر آمادہ کرنے میں مرکزی کردار امریکی وزیر خارجہ مائک پومپیو نے ادا کیا، جو ایران کے خلاف سخت پالیسی اختیار کرنے کے حامی ہیں. رائٹرز کا کہنا ہے کہ اس کے نمائندے نے ان اطلاعات پر رد عمل کے لیے پینٹاگون، محکمہ خارجہ اور وائٹ ہاؤس سے رجوع کیا تھا، لیکن تینوں اداروں نے ان اطلاعات پر تبصرہ کرنے سے انکار کر دیا. سعودی عرب نے 2 امریکی شہریوں سمیت 8 افراد کو گرفتار کر لیا ہے. خبر سائے ادارے ایسوسیٹڈ پریس کے مطابق گرفتار ہونے والوں میں 7 مرد اور 1 حاملہ خاتون شامل ہیں. ان پر خواتین کے حقوق کے لیے آواز اٹھانے کا الزام ہے. لندن سے تعلق رکھنے والے انسانی حقوق کے گروپ القسط کے مطابق گرفتار ہونے والے تمام افراد لکھاری اور سوشل میڈیا بلاگرز ہیں، جو اصلاحات کے لیے عوامی رابطہ مہم چلا رہے تھے. ان میں سے بیشتر کو جمعرات کے روز گرفتار کیا گیا. 2 سعودی نژاد امریکیوں میں سے 1 بدر الامین ہیں، جبکہ دوسرے امریکی شہری صلاح الحیدر ہیں. صلاح ایک اور انسانی حقوق کی کارکن عزیزہ الیوسف کے بیٹے ہیں، جو 10 دیگر خواتین سمیت 1 برس سے قید میں ہیں اور الزام عائد کیا جاتا ہے کہ ان پر جسمانی اور جنسی تشدد کیا گیا. یہ گرفتاریاں جمال خشوگی کے بہیمانہ قتل کے بعد سعودی عرب کے ناقدین کے خلاف پہلا بڑا کریک ڈاؤن ہے. امریکی طیارہ ساز کمپنی بوئنگ نے اپنے 737 میکس طیاروں کی پیداوار میں 20% کٹوتی کا اعلان کیا ہے. بوئنگ ہر ماہ 52 طیارے تیار کر رہی تھی، مگر اکتوبر کے بعد 737 میکس کے 2 طیاروں کے حادثوں کے باعث اب ہر ماہ 42 طیارے تیار کرے گی. بوئنگ نے جمعے کو اعلان کیا کہ کمپنی طیاروں میں سافٹ ویئر اپ ڈیٹ کرنے پر توجہ دے رہی ہے. بوئنگ کا کہنا ہے کہ وہ 737 میکس طیاروں کے سافٹ ویئر کے مسائل آئندہ چند ہفتوں میں حل کر لے گی. گزشتہ ماہ ایتھوپین ایئر لائن کے 737 بوئنگ کے کریش ہو جانے کے بعد دنیا بھر میں ایئر لائنز نے اس طرح کے ہوائی جہازوں کی پروازوں کو روک دیا تھا. امریکہ کے صدر ڈونلڈ ٹرمپ کہتے ہیں کہ میکسیکو وسطی امریکہ سے امریکہ کا رخ کرنے والے تارکین وطن کے بہاؤ کو روکنے کی کوشش کر رہا ہے. کیلیفورنیا میں میکسیکو کے ساتھ لگنے والے سرحدی علاقے کا دورہ کرتے ہوئے جمعے کے روز صدر ٹرمپ نے یہ بھی کہا کہ انہوں نے میکسیکو سرحد بند کرنے یا میکسیکو سے درامد کی جانے والی کاروں پر محصول عائد کرنے کے ارادے میں کوئی تبدیلی نہیں کی ہے. مائیک اوسلیوان کی رپورٹ کی تفصیل بتا رہی ہیں بہجت جیلانی.
صدر ڈونلڈ ٹرمپ نے واشنگٹن روانگی سے قبل اس بات کو مسترد کیا کہ انہوں نے جنوبی سرحد کی ممکنہ بندش کے بارے میں اپنی سوچ میں کوئی تبدیلی کی ہے. سرحد کی بندش ایک ایسا اقدام ہے جس سے کاروباری اور تجارتی سطح پر اربوں ڈالر کا نقصان بھی ہو سکتا ہے۔ کیلیکسیکو شہر کے قریب صدر ٹرمپ نے بات کرتے ہوئے کہا کہ میکسیکو نے تارکین وطن کی آمد و رفت روکنے کے لیے اپنی کوششیں تیز کر رکھی
ہیں۔
صدر ٹرمپ کہہ رہے ہیں کہ گزشتہ چار برسوں میں وہ اچھا کام کر رہے ہیں۔ میں آپ کو بتاتا ہوں کہ اگر ہمیں یہ سرحد بند کرنا پڑی تو ہم ایسا ضرور کریں گے۔ اگر ہمیں میکسیکو سے درآمد کرنے والی کاروں پر محصول لاگو کرنا پڑا تو وہ بھی ضرور کیا جائے گا، لیکن میکسیکو اس سلسلے میں بہترین کوشش کر رہا ہے اور جس کے لیے میں میکسیکو کے صدر کا شکریہ ادا کرنا چاہتا ہوں۔ صدر نے کہا کہ امریکہ کے امیگریشن نظام پر پناہ کے حصول کے متلاشی افراد کی وجہ سے بہت دباؤ ہے اور ان میں تمام پناہ کے حصول کا مناسب اور جائز جواز بھی نہیں رکھتے۔
They're not afraid of anything. They have lawyers greeting them. They read what the lawyer tells them to read. They're gang members.
ٹرمپ کہہ رہے ہیں کہ آپ سمجھتے ہیں کہ میں پناہ کے متلاشی باز افراد کے بارے میں جب جائزہ لیتا ہوں تو یہ پتہ چلتا ہے کہ وہ کسی گروہ کے ارکان ہیں۔ انہیں کسی بات کا خوف نہیں۔ ان کے پاس وکلاء ہیں جو ان کا خیر مقدم کرتے ہیں، اور وہ وہی کچھ کہتے ہیں جو ان کے وکیل انہیں پڑھنے کو کہتے ہیں۔ وہ گروہ کے ارکان ہیں اور کہتے ہیں کہ ان کی جانوں کو خطرہ ہے۔ یہ وہ لوگ ہیں جو دوسروں کی زندگیوں کے لیے خطرہ ہیں۔ یہ ایک دھاندلی اور دھوکہ ہے۔ سرحد پر ان افراد نے ٹرمپ کے دورے پر احتجاج کیا جو پناہ گزینوں کے ساتھ روا رکھے گئے سلوک پر نکتہ چینی کرتے ہیں۔ کیلیکسیکو میں نئی باڑ کا 3 کلومیٹر پر مشتمل حصہ گزشتہ سال مکمل ہوا تھا، جس کی منصوبہ بندی 2009 میں کی گئی تھی۔ ٹرمپ اور کانگریس میں ڈیموکریٹس اس حوالے سے ساحل تک دیوار کی تعمیر کے لیے درکار اربوں ڈالر پر تنازعہ آرائی کا شکار ہیں۔ ڈیموکریٹس اس تعمیر کی مخالفت کرتے ہیں۔ بہجت چلانی، اردو بی او اے، واشنگٹن۔
امریکی وزیر خارجہ مائک پومپیو نے چند روز قبل نیٹو کے وزرائے خارجہ سے خطاب کرتے ہوئے کہا کہ 29 ملکوں کے اس اتحاد کو پیدا ہوتے خطرات، روسی جارحیت اور چین کی جنگی مقابلے بازی کے بارے میں اپنا انداز تبدیل کرنا ہوگا۔ پومپیو نے خبردار کیا کہ اب امریکہ پہلے کی طرح معلومات کا تبادلہ نہیں کر سکے گا، اور یہ کہ ایسا ہو سکتا تھا اگر چینی نیٹ ورک فراہم کرنے والے سسٹم ان کے نیٹ ورکس کے اندر کام نہ کر رہے ہوتے۔ سفارتی امور کے لیے وائس آف امریکہ کی نامہ نگار سنڈی سین کی رپورٹ کے ساتھ مدثرہ منظر۔
70 برس کے دوران ابتدائی طور پر نیٹو کی توجہ اس فوجی خطرے پر مرکوز رہی ہے جو پہلے سوویت یونین سے تھا اور پھر روس سے، مگر امریکی وزیر خارجہ مائک پومپیو نے خبردار کیا کہ اب نئے خطرات پیدا ہو رہے ہیں۔ انہوں نے چین کا ذکر کیا۔ انہوں نے کہا کہ امریکہ منصفانہ کاروباری مسابقت سے نمٹ سکتا ہے اور ایسا بہتر پیداوار بہتر نظریات سے کیا جا سکتا ہے، مگر ایسا چین کے معاملے میں اور اس کی انتہائی وسیع ٹیلی کمیونیکیشن کی موجودگی میں نہیں ہو سکتا۔
It is a very different thing to engage in transactions that have a national security component to them. When a nation shows up and offers you
قومی سلامتی کے حامل لین دین کا معاملہ بالکل مختلف بات ہے۔ اگر کوئی ملک آ کر آپ کو ایسی اشیاء کی پیشکش کرے جو مارکیٹ کے معیار سے بہت پست ہوں تو آپ پوچھیں گے کہ اور کیا ہے؟ ایسا کیوں ہو کہ ایسی اشیاء کسی معاہدے کے تحت آئیں جو حقیقت کے بالکل برعکس ہو؟ یہ الفاظ تھے مائک پومپیو کے۔ نائب صدر مائک پینس نے اس سے اتفاق کرتے ہوئے کہا کہ چین سے آسانی سے حاصل ہونے والے پیسے کے خلاف یورپی اتحادیوں کو ہر روز مزاحمت کرنی چاہیے۔
China's expanding influence will necessarily demand more of America's attention and resources. And as we meet that challenge, our European allies must do more to maintain the strength.
چین کے بڑھتے ہوئے اثر و رسوخ کا تقاضا ہوگا کہ امریکہ اس پر مزید توجہ اور وسائل مرکوز کرے، اور ایسے میں جب ہم اس چیلنج کا مقابلہ کر رہے ہیں، ہمارے یورپی اتحادیوں کو اپنے بحر اوقیانوس کے پار اس اتحاد کی مضبوطی اور مزاحمت کو برقرار رکھنے کے لیے اپنے وسائل مزید استعمال کرنا ہوں گے۔ یہ الفاظ تھے امریکی نائب صدر مائک پینس کے۔ بعض تجزیہ کار کہتے ہیں کہ چین نے ابھی روس سے درپیش خطرے کی جگہ نہیں لی ہے، کیونکہ روس اب بھی نیٹو کے بعد چھوٹے رکن ممالک کے لیے ایک حقیقی فوجی خطرہ ہے۔ بروکنز انسٹیٹیوٹ کے جیمز کرچک کہتے ہیں
It's certainly trying to divide and conquer and sort of spread its influence on the European continent, but not in the same way that Russia has been. I should also add that, you know, Russia is meddling in
وہ یقیناً تقسیم کر کے فتح کر رہا ہے اور ایک طرح سے یورپی براعظم پر اپنا اثر و رسوخ پھیلا رہا ہے، مگر ویسے نہیں جیسا کہ روس کرتا رہا ہے۔ میں یہ بھی کہنا چاہوں گا کہ آپ جانتے ہیں کہ روس یورپی اور امریکی سیاست میں دخل اندازی کر رہا ہے، جیسے کہ ہیکنگ اور غلط اطلاعات پھیلانا، اور وہ جسے ہائبرڈ جنگ کہا جاتا ہے۔ لیکن چین نے ابھی اس طرح کی حکمت عملی نہیں اپنائی ہے جس سطح پر روس نے اپنائی ہے۔ وزرائے خارجہ نے عہد کیا کہ وہ آئندہ عشروں میں ان ابھرتے ہوئے خطرات سے نمٹنے کے لیے حکمت عملی قائم کرنے کی غرض سے مل کر کام کریں گے۔ مدثرہ منظر، وائس آف امریکہ، واشنگٹن۔
وی او اے اردو اب آپ کے ہاتھ میں،
پڑھیے، دیکھیے، سنیے، سیو کیجیے، فالو کیجیے۔
دور جانے کی ضرورت نہیں، وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں۔
آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے، جو اب ایپ سٹور پر بھی دستیاب ہے۔
وی او اے اردو اب آپ کے ہاتھ میں۔
سندھ کے ضلع تھرپارکر میں ایک ہفتے کے دوران مزید 7 بچے غذائی قلت کے باعث ہلاک ہو گئے ہیں۔ رواں برس ان ہلاکتوں کی تعداد 200 سے تجاوز کر چکی ہے، جبکہ گزشتہ سال بھی یہ تعداد 600 سے زائد تھی۔ صوبائی حکومت کی جانب سے صحت کے شعبے میں بڑے پیمانے پر خرچ کرنے کے باوجود بھی اموات نہ رکنے کی وجہ جاننے کے لیے سنتے ہیں محمد ثاقب کی یہ رپورٹ۔
سندھ کے ریگستانی ضلع تھرپارکر میں گزشتہ ایک ہفتے کے دوران مزید 7 بچے جاں بحق ہو گئے۔ جاں بحق ہونے والوں میں سے تمام بچوں کی عمریں 1 سال سے کم بتائی جاتی ہیں۔ حکام کے مطابق ضلع کے صدر مقام مٹھی میں واقع سول اسپتال میں اب بھی 50 سے زائد بچے زیر علاج ہیں۔ تھرپارکر میں بچوں، خصوصاً نو مولود بچوں کی ہلاکت کی بنیادی وجوہات میں ماں اور بچے کی خوراک کی کمی، غربت، صحت کی بنیادی سہولیات، صاف پانی، ادویات کا فقدان اور وبائی امراض بتائی جاتی ہیں۔ ضلع میں صحت پر کام کرنے والی غیر سرکاری تنظیم گرین کریسنٹ ٹرسٹ سے منسلک رضاکار شاہنواز احمد کا کہنا ہے کہ چھوٹی عمر میں شادیوں اور غربت کے باعث ماں اور بچے کو غذائی قلت کا سامنا کرنا پڑتا ہے، جس کے باعث پیدا ہونے والے بچے انتہائی کم وزن کے حامل ہوتے ہیں، اور یہی وجہ ہے کہ ان میں سے اکثر جانبر نہیں ہو پاتے۔
بڑے کا بڑا مسئلہ ہے غربت، اس کی وجہ سے۔ دوسرا ہے ہیلتھ فیسلٹیز کی کمی، جو بیسک وجہ ہے۔ غربت فوکس نہیں ہے، ایک ایسے ڈیزرٹ کے علاقے میں جہاں پہ وہ معیشت کا ڈیپینڈنٹ بارشوں پہ ہو، بارشیں کم پڑنے شروع ہو جائے اور مسلسل قحط رہے، اور اس پہ گورنمنٹ کی سنجیدگی نہیں ہے کہ وہ اس پہ اس طرح کام کرے اور مستقل بنیادوں پہ، وہ ہے نہیں، تو اس وجہ سے مسلسل اس میں اضافہ ہو رہا ہے۔
محکمہ صحت کے اپنے اعداد و شمار کے مطابق 2018 میں 600 سے زائد، 2017 میں 450، 2016 میں 479، جبکہ 2015 میں بھی 398 بچے جاں بحق ہوئے تھے، جبکہ اس سال بھی ہلاکتوں کی تعداد 200 سے تجاوز کر چکی ہے۔ لیکن ضلع تھرپارکر کے سب سے بڑے شہر مٹھی کے سول اسپتال کے میڈیکل سپرنٹینڈنٹ نے دعویٰ کیا ہے کہ صحت کی سہولیات کو بتدریج بہتر بنایا گیا ہے۔ ڈاکٹر جاوید چانڈیو کے مطابق صحت کی مختلف سہولیات، بالخصوص بچوں کو صحت کی فراہمی کی جانب توجہ مرکوز کی جا رہی ہے۔
اصل بات یہ کہ جو این آر سی ایچ ہمارا وارڈ ہے نا بچوں کا، اس میں کچھ بہتری کی ضرورت تھی، تو اب ہم نے وہاں پہ جو ہے دوائیاں وغیرہ فری کر دی ہیں، ڈاکٹر عملہ ہر وقت موجود رہتا ہے، ٹریٹمنٹ اکارڈنگ ٹو ایس او پی ہوتی ہے، تو خالی اب ان کو بیٹرمنٹ کرنے کی ضرورت ہے۔ ہم جو ہے اس پہ اسٹک جو ہے وہ واچ اور کر رہے ہیں اور چیک بیلنس رکھ رہے ہیں۔
ضلع تھرپارکر میں کام کرنے والے سماجی ماہرین کے مطابق سرکاری اسپتالوں میں بجٹ اور ڈاکٹرز، بالخصوص گائناکالوجسٹ اور ادویات کا فقدان ہے۔ طبی سہولیات فراہم کرنے والے اداروں میں اب بھی 250 سے زائد ڈاکٹرز کی اسامیاں خالی پڑی ہیں۔ تھرپارکر کی 95% آبادی دیہات پر مشتمل ہے، جن کا دار و مدار کھیتی باڑی اور مویشیوں پر ہوتا ہے، لیکن گزشتہ 2 دہائیوں سے بارشیں کم ہونے کے باعث یہاں زندگی مشکل ہو گئی ہے۔ صوبائی حکومت کی جانب سے تھرپارکر میں نو مولود بچوں کی ہلاکت پر کئی کمیشنز قائم کیے جا چکے ہیں، جو اپنی سفارشات حکومت کو بھی پیش کر چکے ہیں، لیکن حقیقت میں تھر کے رہنے والوں کی زندگی میں اب بھی کوئی خاص فرق نہیں پڑا۔ صوبائی حکومت کے دعوے کے مطابق صحت کی بنیادی سہولیات کی فراہمی کے لیے کئی پروگرامز جاری ہیں، جس کے تحت اگلے 5 سال میں غذائی قلت کی شرح کو 48% سے 30% لانے کے لیے اقدامات بھی شامل ہیں، اور اس پروجیکٹ کا سب سے زیادہ کام ضلع تھرپارکر ہی میں کیا جا رہا ہے۔ اسی طرح علاقے میں 1,000 سے زائد لیڈی ہیلتھ ورکرز بھی بھرتی کرنے کے لیے اس سال کے بجٹ میں رقم مختص کی گئی ہے۔ محمد ثاقب، وائس آف امریکہ، کراچی۔
امریکہ میں قائم ہیلتھ افیکٹس انسٹیٹیوٹ اور یونیورسٹی آف برٹش کولمبیا کی جانب سے بدھ کے روز جاری ہونے والی دی اسٹیٹ آف گلوبل ایئر رپورٹ کے مطابق دنیا بھر میں بچوں میں شرح اموات کے حوالے سے ملیریا سڑکوں پر ہونے والے حادثات منشیات اور غذائی قلت سے زیادہ خطرناک فضائی آلودگی ہے جو بچوں میں شرح اموات کی پانچویں بڑی وجہ ہے اور بچوں میں فضائی آلودگی کے باعث ہونے والی اموات کی شرح میں اضافے والے ایشیائی ملکوں میں سر فہرست چین بھارت پاکستان انڈونیشیا اور بنگلہ دیش ہیں اس پس منظر میں کراچی سے گائناکالوجسٹ ڈاکٹر انیلا امجد کا کہنا تھا کہ اس میں کوئی دو رائے نہیں ہے کہ باقی متعدد وجوہات کے ساتھ ساتھ بچوں میں اموات کی ایک بڑی وجہ فضا میں موجود آلودگی ہے
کیونکہ پولوشن اس لیے بھی بڑھ رہی کہ پوری کراچی جو ہے نا آج کل پوری کراچی میں کنسٹرکشن کا کام ہو رہا ہے پائپ لائنیں بچھی ہوئی ہیں پوری کراچی کھدا ہوا ہے تو اس کی وجہ سے جو ڈسٹ اڑ رہی ہے اور جو ڈرینیج سسٹم ہے وہ پورا ہی خراب ہو گیا ہے جس کی وجہ سے پوری ڈسٹ اڑ رہی ہے اور بچے جو انہیل کر رہے ہیں اس کی وجہ سے تو مورٹیلٹی ریٹ بڑھے گا ڈائریا کا بھی انسیڈنس بڑھتا جا رہا ہے انفیکشن بڑھ رہا ہے اس کی وجہ سے
تو ڈاکٹر نیلا اگر ہم اوور آل پورے پاکستان کی بات کریں اس ماحول میں جو اتنی آلودگی موجود ہے یہ کس طرح سے نوزائیدہ بچے پر اثر انداز ہوتی ہے
آج کل جو ہے نا ایک تو سیزیرین سیکشن کا ریٹ بہت بڑھ گیا ہے اس کی وجہ سے زیادہ تر بچے جو ہے نا ٹائم سے پہلے ڈیلیور ہو رہے ہیں مطلب 38 ویکس پہ جن کو ڈیلیور ہونا تھا وہ 36 ویکس پہ ڈیلیور ہو رہے ہیں تو جب ان کی اپنی جو ہے گروتھ ہی صحیح نہیں ہوئی ہے تو وہ جو ہے ان کی امیونٹی ویسی کم ہے تو وہ بہت جلدی پرون ہو جاتے ہیں انفیکشن کے لیے جب انفیکشن ہوگا تو مورٹیلٹی ریٹ ڈیفینیٹلی بڑھے گا ان بچوں میں تو یہ بھی ایک انڈائریکٹ لنک ہے اس کا
کئی طرح کی فضائی آلودگی ہوتی ہے ماحول کی آلودگی بھی کئی قسمیں ہیں اس کی آپ کے حال میں نوزائیدہ بچے پر سب سے زیادہ بری طرح افیکٹ کون سی والی فضائی یا ماحولیاتی آلودگی کرتی ہے
جو پولوشن ہو رہا ہے نا اس کو ماحول سے زیادہ تر جو لوگ ہیں نا وہ تو لوور کلاس ہے تو وہ اپنے بچوں کو کس طرح سے رکھ رہے ہیں نہ کوئی فلٹر پانی کا سسٹم ہے کچھ بھی نہیں ہے یہاں پہ تو مورٹیلٹی ریٹ تو بڑھے گا بچے جو ہے نا جو پولوشن ہے جو آلودگی ہے وہ ساری انہیل کر رہے ہیں ایک تو اسموکنگ کے تھرو بھی انہیل کر رہے ہیں آج کل آپ نے دیکھا ہے ٹین ایج کو ہر ٹین ایج بچہ آپ کسی یونیورسٹی کے سامنے کھڑے ہو جائیں ہر ٹین ایج کے ہاتھ میں سگریٹ ہے اور اب تو شیشہ بھی اتنا بڑھ گیا سگریٹ تو دور کی بات اپر کلاس کے بچے شیشہ یوز کر رہے ہیں لوور کلاس جو ہے وہ سگریٹ یوز کر رہی ہے زیادہ بچے وہ یہی تو انہیل کر رہے ہیں اپنے ماحول سے تو جب وہ انہیل کریں گے تو ان کی لنگس پہ کیا افیکٹ ہوگا وہ تو پیسیو اسموکر بن رہا ہے نا ہر بچہ گھر میں ٹین ایج جو اسموکنگ کر رہے ہیں تو گھر میں جو چھوٹے بچے وہ تو سب پیسیو اسموکر بن رہے ہیں تو ہماری تو امیونٹی ڈیولپ ہے چھوٹے بچوں کی تو ڈیولپ ہی نہیں ہے نا تو وہ سب انہیل کریں گے تو کیا ہوگا ان کی لنگس پہ افیکٹ ہوگا سمپل انفیکشن جو ہے اس سے بھی ان بچے کی مورٹیلٹی ریٹ بڑھ جائے گا
آپ کے اپنے ہاتھ میں کتنا ہوتا ہے کہ آپ اپنے نوزائیدہ بچے کو کس طرح سے محفوظ رکھ سکتے ہیں ماؤں کا کیا کردار ہو سکتا ہے اس میں
لیکن ہمارے ہاتھ میں یہ ہے کہ صرف اور صرف ہائیجین جتنا آپ ہائیجین کا خیال رکھیں گے اب آپ کو پتا ہے جیسے ایک بچے کا فادر اسموکر ہے تو اس عورت کو چاہیے کہ اپنے بچے کے چہرے کو تھوڑا کور کر کے رکھا کرے تاکہ جو ہے نا اگر فادر جو ہے وہ سنیزنگ بھی کر رہا ہے تو جو جرمز آ رہے ہیں وہ اس بچے کو ڈائریکٹ افیکٹ نہیں کریں اس طرح سے آپ بچا سکتے ہیں اور تو کوئی طریقہ نہیں ہے
ڈاکٹر انیلا امجد نے وائس آف امریکہ کی اردو سروس کو بتایا کہ گھر سے باہر موجود آلودگی پر اگر آپ کا بس نہیں ہے تو آپ گھر کے اندر کی آلودگی سے بچے کو بچا سکتے ہیں جیسے کہ کوئلے چارکول اور لکڑی کے جلنے سے پیدا ہونے والی آلودگی وغیرہ ماہر ماحولیات محمد علی شاہ اس بات سے متفق ہیں کہ بچوں کی اموات کی شرح میں اضافے کے لیے فضائی آلودگی کا بڑا ہاتھ ہے یہ ماحول کو کیسے آلودہ کر رہی ہے محمد علی شاہ نے بتایا
انڈسٹریل ایگریکلچر وجہ سے جو ہے آلودگی جو ہے وہ پوری دنیا بھر میں پھیل رہی ہے ملک میں بھی جو ہے پھیل رہی ہے پھر جو ہے ایگریکلچر پیسٹیسائڈ فرٹیلائزر یہ ساری جو چیزیں استعمال ہیں اس سے جو ہے وہ فضائی آلودگی ہو رہی ہے خاص طور پر جو ہے وہ کارخانے جو فاسل فیول پر چلتے ہیں کول پاور پلانٹس ہیں گاڑیوں کا جو دھواں ہے اس سے جو ہے فضائی آلودگی میں بہت زیادہ اضافہ ہو رہا ہے
تو محمد علی شاہ صاحب جو ماحولیات کے ادارے ہیں ماحولیات کی پروٹیکشن کے جو ادارے ہیں یہ اس طرف توجہ کیوں نہیں دیتے
سر ویسے تو دیکھا جائے تو ہمارے پورے ملک کی جو گورنمنٹ ہے ماحولیات کے حوالے سے ان کی جو پریکٹس ہے وہ بالکل نہ ہونے کے برابر ہے کیونکہ ہمارے ملک میں ابھی جو ہے صحیح طریقے سے مکمل طریقے سے جو انوائرمنٹ پالیسی بھی بنی ہے کلائمیٹ چینج پالیسی جو ہے وہ بھی ابھی تک پروسیس میں ہے تو اچھا پھر جو ہم پالیسیاں بناتے ہیں قانون بناتے ہیں اس پر جو ہے عمل درآمد بھی جو ہے وہ نہیں ہوتا ہے جیسے ہمارے پاس انوائرمنٹ ایکٹ بنا ہوا ہے فیڈرل لیول پہ بھی پروونشل لیول پر بھی اس میں کلیئر لکھا ہوا کہ آپ جتنی بھی اپنے فیکٹریوں میں جو ہے وہ ٹریٹمنٹ پلان لگا رہے ہیں اور ٹریٹمنٹ پلان لگائے بغیر جو ہے وہ جو ہے فضائی آلودگی میں اضافہ کر رہے ہیں. اس پر جو ہے کوئی انوائرمنٹ ایکٹ کا کلائمیٹ چینج پالیسی کا جو اطلاق جو ہے وہ نہیں ہو رہا ہے یا جو اس وقت ہمارے پاس موجود قانون ہے خود کانسٹیٹیوشن کا جو ایک آرٹیکل ہے رائٹ ٹو لائف والا جو ہے اب اس پر بھی جو ہے صحیح طرح عمل نہیں ہوتا ہے. ان قانون پر اگر عمل کیا جائے ان پالیسیوں پر عمل کیا جائے اور ہم فضائی آلودگی میں جو ہے وہ کمی لائیں اور ایسے انٹروینشن نہ کریں جس سے ذرا وہ آلودگی میں اضافہ ہو تو ہم جو ہے وہ اپنے ماحول کو بچا سکتے ہیں, اپنے بچوں کو بچا سکتے ہیں, اپنے ملک کے باشندوں کو جو ہے وہ سکتے ہیں.
گزشتہ اکتوبر میں شائع ہونے والی عالمی ادارہ صحت کی رپورٹ کے مطابق گھر کے اندر اور باہر موجود ہوا کے آلودہ ہونے کی وجہ سے 15 سال سے کم عمر تقریباً 6 لاکھ بچے جان سے ہاتھ دھو بیٹھتے ہیں کیونکہ کم عمر بچوں کا امیون سسٹم پوری طرح ڈیولپ نہیں ہوتا. اقوام متحدہ کی ہیلتھ باڈی کا کہنا ہے کہ 15 برس سے کم عمر 93% بچے ہر روز فضائی آلودگی سے متاثر ہو رہے ہیں. سعدیہ زیبرانجا, وائس آف امریکہ, واشنگٹن.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
سامعین, 11 اپریل کو بھارت میں عام انتخابات کے پہلے مرحلے کا انعقاد ہوگا. یہ انتخابات اس لحاظ سے انتہائی اہم ہیں کہ بہت سارے حلقے ان کے نتائج کو بھارت کے سیکولر امیج کے لیے ایک ٹیسٹ قرار دے رہے ہیں. سنتے ہیں تفصیلی رپورٹ شہناز عزیز کی زبانی.
ہمارا موضوع ہے بھارت کے اس ماہ سے شروع ہونے والے انتخابات میں اقلیتوں کا کردار. 11 اپریل کو جب ووٹ ڈالے جائیں گے تو کل 20 ریاستوں کے 91 پارلیمانی حلقوں میں پولنگ ہوگی. تو ایک تو ہمارے ساتھ موجود ہیں بھائی تیج سنگھ صاحب, جو کہ نہ صرف یہ کہ دلت سرگرم کارکن ہے بلکہ الیکشن بھی لڑ رہے ہیں یو پی کے ایک شہر بجنور سے. کہاں ہیں اس وقت آپ؟
میں اس وقت نگینا, جو میری کنسٹیٹنسی ہے, یہاں سے میں کانٹیسٹ کر رہا ہوں الیکشن پارلیمنٹ کا. میڈم, میں دراصل 1978 سے کانسی رام صاحب سے جڑا تھا یہ سوشل موومنٹ کے لیے.
جی,
جب 1995 میں کانسی رام جی اور ان کی بی ایس پی نے بی جے پی اس سے جب انہوں نے ہاتھ ملایا تو ہمیں ناگوار گزرا اور میڈم ہم نے اپنے آپ کو ڈس ایسوسیٹ کیا کانسی رام جی سے. اور 1999 میں میں نے امبیڈکر سماج پارٹی ایک پولیٹیکل الٹرنیٹو دلت اور مسلمانوں کے لیے میں نے عوام کو پیش کیا. امبیڈکر سماج پارٹی نام ہے میری اس پولیٹیکل ونگ کا. اور تب سے ہم لوگ برابر جد و جہد میں لگے ہوئے ہیں کس طرح سے اس ملک میں دلت اور مسلم اتحاد قائم ہو. اور ان شاء اللہ ہم اقتدار میں آئیں, بغیر اقتدار میں آئے ہم لوگ اپنا بھلا نہیں کر سکتے, اپنی بات کو نہیں بنا سکتے, اپنی دشواریوں کو دور نہیں کر سکتے. میڈم,
تو چلیے ہم اب چلتے ہیں سمینہ شفیق کی جانب کہ ان انتخابات کے لیے آپ کا جو گروپ ہے, آپ کی جو آرگنائزیشن ہے, کیا کام کر رہی ہے؟
جی, میں سمینہ شفیق ہوں اور میں آل انڈیا مہیلا کانگریس کی جنرل سیکرٹری ہوں.
جی,
یو پی سے آتی ہوں اور میری ایک سنستھا بھی ہے پاور فاؤنڈیشن, وہ بھی مہیلاؤں کے لیے, عورتوں کے لیے, خواتینوں کے لیے کام کرتی ہے. مگر اس وقت ظاہر سی بات الیکشن کا دور ہے, تو لہٰذا اس وقت جو سارا کا سارا ہمارا فوکس ہے وہ الیکشنز پہ ہے, اور الیکشن میں خاص طور سے مہیلاؤں پر ہے, خواتین پر ہے.
اس وقت جو خواتین ووٹرز ہیں اور جو مرد ہیں, کتنا فرق ہے ان میں؟
وی آر جسٹ 49%, 1% کا فرق ہے, کوئی بہت بڑا فرق نہیں ہے. ویمن آر, اور اگر آپ کانسٹیٹیوئنسی وائز بریک اپ دیکھیں گے تو کئی جگہ وی آر ایٹ پار, کئی جگہ ہم زیادہ ہیں, کئی جگہ ہم کم ہیں. بٹ اگر اوور آل آپ بولیں گے تو آئی مین ویمن ڈو فارم 50% آف دا پاپولیشن آف انڈیا. تو ہم 50% ہیں, 50% آبادی ہے ہماری, اور ہم اپنے آبادی کے حساب سے اپنا حق مانگتے چلے آ رہے ہیں. وہ حق ہمیں وقت بہ وقت ملتا رہا ہے, مگر 2014 کے الیکشن میں جس قسم کے وعدے کیے گئے تھے, جو آج موجودہ سرکار ہے جس طرح سے اس نے وعدے کیے تھے, کسی بھی وعدے کو پورا نہیں کر پائی ہے سرکار. لہٰذا یہ جو وقت ہے الیکشن کا, یہ بہت ہی اہم ہے, خاص طور سے ہندوستان کی عورتوں کے لیے, اقلیتوں کے لیے, دلت سماج کے لیے, پچھڑے کنچے جو بھی ورگ ہیں ایسے جن کو بالکل لائن میں بالکل آخر میں کھڑا کر دیا گیا ہے لے جا کر, یہ ان سب کی لڑائی ہے. ہم ڈیسیشن میکنگ سسٹم میں آنا چاہتے ہیں, مین اسٹریم ہونا چاہتے ہیں, جینڈر کو ایک خاص طور سے فیمیل جینڈر کو کی वो बेचारी हैं, उनको कुछ मिल जाना चाहिए से अलग हटकर अब बात इक्विटी और इक्वालिटी की होनी चाहिए।
तो शमीना, जब हम देखते हैं एक यानी ट्रेडिशनल जो तादाद है औरतों के बाहर आने की वोट देने के लिए, तो उसमें जो मेजॉरिटी है उसके मुकाबले में जो अकलियती ग्रुप हैं उनकी खवातीन की तादाद में क्या तनासुब है, किस ग्रुप की खवातीन ज्यादा वोट देने के लिए निकलती हैं?
जब आप वोटिंग पैटर्न की बात करेंगे कि किस ग्रुप की खवातीन ज्यादा वोट करने के लिए निकलती हैं, तो ये आई हैव नॉट मतलब मैंने किसी स्टडी को इस तरीके से नहीं देखा है। हाँ, मगर मैं पर्सनल जाती एक्सपीरियंस पे ये जरूर बता सकती हूँ, और खास तौर से 2014 इलेक्शन जो हुआ था, एक्चुअली वुमेन वर द डिसीजन मेकर्स। महिलाओं ने बढ़ चढ़ कर वोट किया था, वोटिंग परसेंटेज वुमेन का ज्यादा था विज-अ-विज मेन, और उसमें अकलियत महिलाओं की वोटिंग परसेंटेज, मैं पर्सनली क्योंकि मैं खुद मुसलमान हूं मैं जानती हूं कि उनकी वोटिंग परसेंटेज और ज्यादा होती है।
अच्छा।
और उसका वाहिद रीजन है क्योंकि अकलियत बजाहिर हिंदुस्तान में हमें अपनी बात कहने का जो एक मौका मिलता है वो वोट के जरिए मिलता है, ताकि उन लोगों को हम वापस बाहर निकाल सकें सिस्टम से जो हमारे खिलाफ काम करती हैं। और यही वजह है कि कोई भी पार्टी हो हिंदुस्तान में, खास तौर से नेशनल पार्टीज की हम बात करें, बीजेपी हो कांग्रेस हो, उसने महिलाओं के मुद्दों को आगे रखा है।
डॉक्टर जफरुल इस्लाम खान साहब हैं दिल्ली माइनॉरिटी कमीशन के चेयरमैन। मैं आपसे अब ये पूछना चाहूंगी कि जब हम इस साल के जो 11 अप्रैल से शुरू हो रहे इंतखाब, उसमें अकलियतों के किरदार पर बात करते हैं, दोनों लिहाज से, वोटर के लिहाज से भी और इस लिहाज से भी कि उनको पार्टी के टिकट मिले या नहीं मिले, तो क्या आपको नजर आता है गुज़िश्ता इंतखाबात के मुकाबले में क्या फर्क है, क्या बेहतरी है या क्या कमी है?
सिर्फ बीजेपी नहीं बल्कि दूसरी तमाम पार्टियां, शायद इसमें कोई इस्तिस्ना नहीं है, उन्होंने अब मुसलमानों को एक तरह से अनटचेबल समझ लिया है, और वो मुख्तलिफ तरीके से जाहिर होता है, उनको टिकट में देना, उनको अपने स्टेज पर नहीं बुलाना। पहले ये जरूरी समझा जाता था कि मुस्लिम औरतें बुरका पहने हुए स्टेज पर नजर आए, मुस्लिम मर्द दाढ़ी और टोपी पहने हुए स्टेज पर नजर आए, उनके साथ फोटो खिंचाया जाता था। आज उनको बिल्कुल दूर रखा जाता है कि कहीं वो फड़क भी ना पाए स्टेज के पास। मुस्लिम इशूज पर कोई बात नहीं की जाती है, उनको वोट तो चाहिए मुसलमानों का, लेकिन मुसलमानों के लिए कोई बात नहीं करते। मुसलमानों को इज्जत देना उनके अब एजेंडे से खारिज हो गया है, और मैं समझता हूँ कि ये आरएसएस और बीजेपी की बहुत बड़ी कामयाबी है, जो वो चाहते थे कि जिसको वो लोग मुस्लिम वोट बैंक और अपीजमेंट का नाम देते थे, वो आज कामयाब हो गया है। और अफसोस ये है कि कांग्रेस तक भी, बल्कि पिछले इलेक्शन में 5 साल पहले जब कांग्रेस हारी थी तो उनकी एक ऑफिशियल रिपोर्ट आई थी जिसमें कहा गया था कि हमारे हारने की वजह चूंकि हमको एक मुस्लिम पार्टी समझा गया इसलिए हम हारे हैं।
लेकिन जफर इस्लाम से क्या ये बात भी है कि भारत में मुसलमान वाहिद अकलियत नहीं है, बल्कि दलित माजी में वो भी तमाम दुश्वारियों का शिकार है, और एक तरह का इत्तेहाद के ख्वाहिशमंद भी हैं वो कि मुसलमान और दलित मिलकर अपनी तादाद को बढ़ाएं, तो क्या इसमें कहीं कामयाबी हुई, कुछ आपको नजर आता है कैसा हो रहा है?
मुसलमान तो चाहते हैं दलितों से इत्तेहाद करना, लेकिन दलित नहीं चाहते हैं। दलित मतलब दलित जो मेरी लीडरशिप है, यानी मायावती है मसलन, ये मुसलमानों से इत्तेहाद, मुसलमानों का वोट जरूर चाहते हैं, लेकिन उसके लिए साथ खड़े होने, उसके लिए बोलने के लिए, मसलन यहाँ पे लिंचिंग हो रही है, पिछले 5 साल में जो लिंचिंग हुई है उसमें तकरीबन 65-70% जो है मुसलमान ही मारे गए हैं, और उस पर कुछ भी नहीं होता है, बल्कि उल्टा वो जो है जो मारे गए थे उनके खिलाफ ही जो है एक्शन हो जाता है। इस पर हर पार्टी को बोलना चाहिए, लेकिन हर पार्टी बिल्कुल खामोश, जैसे हमारा कोई मसला नहीं है ये।
तो भाई तेज सिंह साहब, आप की पार्टी काम करती रही, आप खुद भी एक एक्टिविस्ट हैं, आप थोड़ा सा बताइए।
जफर भाई से मैं सहमत नहीं हूँ इस पॉइंट पे, ये दलित नहीं, दलितों में मैं मानता हूँ कि मायावती जैसे, रामदास पासवान जैसे लोग हैं जो इन्हें दलितों, न दलितों से कोई मतलब है न मुसलमानों से, सिर्फ वोट की दरकार है। और मुसलमान भाई भी जो अच्छे जहन के जो दलित लोग हैं, जो काम करने वाले लोग हैं, उनके साथ अगर बैठ के बात की जाए तो मैं तो तैयार हूँ कि आई एम रेडी टू बी यूज्ड एंड मिसयूज्ड फॉर दिस पर्पस, कि किस तरह से दलित और मुस्लिम हम एक साथ आए, बगैर इख्तियार में आए, बगैर सत्ता में आए, हम लोग न तो मुसलमानों का कुछ बनने वाला है, न हम दलितों का बनने वाला है।
اس لیے جو حاشیے پہ جانے کے لیے ہمارے مسلمان بھائی بہت بڑے ذمہ دار ہیں, انہیں کانگریس اور بی جے پی یا جو بڑی بڑی پارٹیاں ہیں مایاوتی ملائم سنگھ کے علاوہ انہیں اور کچھ نظر نہیں آتا.
اچھا ہمارے ساتھ ڈاکٹر جان دیال صاحب بھی ہیں جو کہ کرسچن لیڈر ہیں اور بہت بہت بڑے حامی ہیں مائنورٹیز کے اتحاد کے.
میں خاطر جو خطرہ میں تقریباً سب باتوں سے ان سے معافی ہوں, مگر دو باتوں میں ان سے احتیاط نہیں کرتا.
جی
پہلی بات تو یہ ہے کہ دلت کو اس وجہ سے دیکھنا کہ وہ ہندو کمیونٹی کا ہے میرا خیال ہے یہ غلطی ہوگی, کیونکہ غریب جو دلت ہے اس کو ایک حکارت کی نظر سے دیکھا جاتا ہے.
جی
وہ کتنا بھی بڑا ہوتا ہو کروڑ پتی ہو مگر اس کو دلت ہی مانا جاتا ہے, کہ وہ ایک پیورٹی لائن ایک ایسی لائن کو کراس کر جاتا ہے جو کہ برداشت سے باہر ہے کچھ لوگوں کے لیے جو اپنے آپ کو اونچی جاتی کا بڑے بڑا مانتے ہیں. اگر آپ اس طریقے سے دیکھیں گے وہ دلت اپنے آپ کو اقلیتوں کے زیادہ نزدیک مانتا ہے. اگر آپ ہندوستان کا نقشہ دیکھیں گے اور گاؤں کی جس طریقے سے گاؤں بنتا ہے تو اقلیت مسلمان عیسائی اکا دکا جو سکھ بھی ہے اور جو وہاں کا انٹچبل ہے اس کو چھوا چھوت نہیں کبھی چھوا بھی نہیں جاتا تھا وہ اکٹھا رہتا ہے اور اس جاتی کے ٹھاکر براہمن الگ رہتے ہیں. یہ بھارت کی اصلیت ہے. دوسرا ابھی جیسے گائے کی بات آئی ہے, پیس کی بات آئی ہے, کومانس کی بات آئی ہے, اس میں کون مٹی میں ہے؟ اس میں قطعی مسلمان ہے مگر تبلا کھینچتا ہے سکھ دلت ہندو دلت عیسائی دلت چمڑے کی چیزوں میں ویاپار کرتا ہے دوسری جاتی کا. تو وہاں پر جب گو رکشک کاٹتے ہیں لوگوں کو قتل کرتے ہیں لنچنگ کرتے ہیں تو اس میں اگر پچھلے زمانے میں لنچنگ ہوئی ہے مانا کہ 100 تو اس میں مانوں گا میں کہ 60 مسلمان ہیں مگر اس میں دلت بھی بہت بڑا طبقہ ہے اس میں عیسائی بھی مارا گیا ہے. یہ بات میرا خیال ہے بہت ضروری ہے سمجھنے کے لیے.
تو جان دیال صاحب میں یہاں یہ پوچھوں گی کہ جیسے کہ آپ پہ آپ بات کرتے رہیں کہ ایک فطری جو اتحاد بنتا ہے وہ انہی لوگوں کے درمیان بنتا ہے جن کے مفادات یا جن کی پریشانیاں اور مصائب ایک سے ہوں, تو کیا وجہ ہے کہ اس انتخاب میں خاص طور پہ جب پولرائزیشن بڑھا لیکن اس کا ریئیکشن ابھی یہ نظر نہیں آیا کہ اتحاد میں اضافہ ہوتا, تو اس کی کوئی خاص وجہ؟
ریلیجیس اقلیتیں ہیں جس میں مسلمان اور عیسائی خاص ہیں یا جو سٹرکچرل اقلیتیں ہیں جس میں دلت ہے. ہمارا جو کروسیڈ ہے ہمارا جو کیمپین ہے ہماری جو لڑائی ہے ہمارے جو مسائل ہیں ان کی سلیوشن جب تک کہ جو باقی اپر کاسٹ ہندو سماج ہم کو نہیں سمجھ پائے گا ہماری مدد کو نہیں آئے گا تو لڑنا بڑا مشکل ہو جائے گا. تو سول ڈویژن کی بات آ جائے گی. ہم یہ نہیں چاہتے ہیں, ہم اپنی لڑائی ہندو کے ساتھ کندھا ملا کر مانگتے ہیں کیونکہ جو ہم پہ حکارت کی نظر رکھا ہے وہ انہی کی سماج کا ہے, ہمارا کوئی آپس میں جھگڑا نہیں ہے.
ظفر صاحب میں آپ سے صرف ایک مختصر جواب چاہتی ہوں کہ کیا کیا کردار ہے اقلیتوں کا اس الیکشن میں؟ پھر
اقلیتوں کا کوئی خاص لیڈر نہیں ہے اور وہ مقامی طور سے الیکشن میں حصہ لیں گی. مقامی جو پارٹیاں ہیں وہ ہمارے یہاں اس وقت بہت بیسیوں پارٹیاں مقامی ہیں, ہر صوبے کی اپنی پارٹی ہو گئی ہے, اس میں ووٹ دیں گے. اور مسلمانوں کا ایک رجحان پچھلے 15-20 سال سے رہا ہے کہ وہ اپنے علاقے میں دیکھتے ہیں کہ کون کون الیکشن میں کھڑا ہونے والا کامیاب ہو سکتا ہے, اس کو ووٹ دیتے ہیں.
شہناز عزیز, اردو, وائس آف امریکہ, واشنگٹن.
اردو وی او اے کے فیس بک پیج پر اب نیوز بلٹنز بھی. پیر سے جمعہ پاکستانی وقت کے مطابق رات 8, 9, 10 اور 11 بجے. ہمارے فیس بک پیج کی آئی ڈی ہے www.facebook.com/voaurdu. تازہ ترین خبروں کے لیے دیکھیے ہمارے فیس بک لائیو بلٹنز.
السلام علیکم نیلم, بہت شکریہ آپ نے ہمارے لیے وقت نکالا.
وعلیکم السلام سعدیہ جی, بہت خوشی ہوئی آپ نے میرے سے بات کی مجھ سے.
نیلم, جیسے کہ بہت سارے لوگ جانتے ہیں بلکہ آپ کے والد صاحب کو بھی جانتے ہیں احمد بشیر صاحب کو جو کہ جرنلسٹ تھے, مصنف تھے, انٹلیکچوئل تھے اور بہت بڑے بڑے رائٹرز کا آپ کے گھر میں شروع سے آنا جانا تھا, تو اس لیے میں یہی بات سب سے پہلے آپ سے پوچھنا چاہوں گی کہ وہ سارا انفلوئنس تھا کہ آج آپ اتنی بڑی رائٹر ہیں یا آپ شروع سے ہی اس طرف آپ کا ذہن تھا, رجحان تھا؟
تو باتیں آپ کی صحیح ہیں, بچپن سے ہی گھر میں آنا جانا تو تھا بڑے بڑے رائٹرز کا, اس میں کوئی شک نہیں, اور وہ ایک ماحول جو تھا وہ میرے ایریا تھا. لیکن یہ کہ سب نے اثر تو قبول نہیں کیا لیکن میں نے کیا. مجھے
آپ نے کیا
شاید میرے اندر وہ شوق تھا قدرتی طور پر, تو
वो फिर मैंने ज़ाहिर है उसको डेवलप किया, लेकिन मैंने बहुत लेट लिखना शुरू किया क्योंकि मेरे काफ़ी जिंदगी के शुरू के जो साल है वो अमेरिका में गुजरे थे। जब मैं पाकिस्तान वापस मूव हुई हूँ
जी
तो लेट 80s में जाके मेरी उम्र भी मतलब लेट 30s में आ चुकी थी मैं, तो जब जाके मैंने बाकायदा लिखने का आगाज किया। और बस फिर थोड़ी हौसला अफजाई हो जाती है जब आपको थोड़ी पजीराई मिले ना। बचपन से ही अखबारों में और स्कूल कॉलेज के मैगजीन वगैरह में तो लिखती थी।
सो बाकायदा आपने लेट शुरू किया?
नहीं बाकायदा फिर देखें जब औरतें होती हैं, हम लोग शादियां हो जाती हैं, फिर बच्चे हो जाते हैं, फिर घर होते हैं, तो फिर हम सोचते हैं कि यही हमारी जिंदगी है। फिर जब लेटर में आपके जब हो गए बच्चे भी पल भी रहे हैं तो फिर इंसान को ख्याल आता है कि भी कुछ मेरा अपना भी होना चाहिए।
नीलम आपने अफसाने लिखे, नॉवल लिखे, आपने पोइम्स लिखी हैं, तो तीनों ही डिफरेंट जो हैं वो मीडियम है आप इजहार के, जो आप फील कर रही हैं, जो आप लिखना चाह रही हैं, जो बताना चाह रही हैं, लेकिन आपको पर्सनली किस में एक्सप्रेस करके ज्यादा अच्छा लगता है, एक अफसाना लिखना या एक पूरी बुक नॉवल लिखना या एक छोटी सी पोइम में अपनी वही बात कह देना?
मैं दरअसल अपने आप को शायरा नहीं समझती,
नहीं समझती
उस तरह से, मैं शायरी नहीं करती हूँ कि जिस तरह सब करते हैं। बस मुझे पोएम्स में जब लिखती हूँ, जब भी कोई इशू बेस्ड कोई मेरे अंदर कोई ऐसी एहतजाज का पैदा हो जाए ख्याल के इस पे मुझे कुछ कहना है, या खुद ब खुद ये देखें ये जो लिखना पढ़ना होगा ये चीजें खुद से आती हैं आपको, ये आप कहीं से लेते तो नहीं है। तो जब कोई जहन, जैसे आज सुबह ही मैं सो के उठी तो मेरे जहन में पूरा एक ख्याल था नज्म लिखने का औरतों के बारे में, लेकिन वो फिर दिन में हुआ तो मैं भूल भाल भी गई। लेकिन हाँ अफसाना मैंने जम के लिखा है,
सही
उसमें मेरे 5 मजमूए हैं, और नॉवल तो अभी मैंने एक ही लिखा है और मैं इंशाल्लाह अगला भी मैंने शुरू किया हुआ है।
तो मैं देख रही थी कि वाकई आपके अफसानों के बहुत ज्यादा मजमूए हैं, लेकिन मुझे ये नहीं पता था कि ताउस फकत रंग आपका वाहिद नॉवल है।
आपने पढ़ लिया, कैसा लगा आपको?
बहुत अच्छा लगा था नीलम।
तो अमेरिका के रहने वालों को उसमें काफी अपनी जैसी कहानी मिलेगी,
बल्कि उसके बाद जब मैं न्यूयॉर्क गई ना तो फिर मैं वो फील कर रही थी कि अच्छा ये चीज आपने लिखी, ये चीज लिखी।
किसी और ने भी यही मुझे कहा कि अच्छा जब तुम्हारी किताब पढ़ के मैं न्यूयॉर्क गया तो मुझे हर चीज लग रहा था कि ये वही वाली
एग्जैक्टली
आसानी हो गई।
अच्छा तो नीलम यहाँ तो आप रही हैं तो ठीक है, आपका था एक्सपोजर भी था, आपका फर्स्ट हैंड एक्सपीरियंस भी था, लेकिन जब आप बुक लिखती हैं, अफसाना लिखती हैं, या किसी डिफरेंट माहौल में, किसी डिफरेंट बैकग्राउंड में, तो वो आइडियाज, वो रिसर्च किस तरह से आप करती हैं और कितना टाइम लेती हैं, कितनी अच्छी तरह डीपली देखती हैं उस चीज को?
वैसे मैं बड़ी सुस्त राइटर हूँ, मैं आपको साफ बता रही हूँ, मैं तो बहुत अच्छे कुछ लिखती भी नहीं हूँ। वैसे जब से नॉवल आया मुझे 1 साल हो गया, मैंने कोई खास चीज लिखी नहीं है, शायद एक आध कोई चीज लिखी होगी, लेकिन जब मुझे जैसे उस नॉवल में आपने देखा होगा काफी हिस्ट्री कल्चर वगैरह भी था,
काफी ज्यादा,
तो मैं जब ऐसी चीजों को लिखती हूँ तो फिर जाहिर रिसर्च तो करती हूँ,
सही,
क्योंकि अपने पास से तो नहीं इंसान लिख सकता ना, ये आपको जो तारीख को अगर आप हाथ डालेंगे तो आपको पता होना चाहिए कि क्या हुआ, फिर मैं करती हूँ रिसर्च।
आप मुझे ये बताइए, अभी आपने खुद कहा कि आप कुछ सुस्त सी राइटर हैं और ताउस फकत रंग के बाद अभी तक आपने ऐसा सच कुछ नहीं लिखा, तो जब आप कुछ भी नहीं लिख रही होती तो आप क्या करती हैं तब उस दौरान?
और फिर क्या करती हैं, घरों के काम, माँ को देखना, फिर दोस्तों के साथ वक्त गुजारना, भी मैं किसी दोस्त के घर आई।
अच्छा अच्छा, मैं अपने सुनने वालों को बता दूं, अभी आपने जिक्र किया, आपको पता है सबसे पहले मैं आपको जानती थी आपकी चारों बहनों में से, तो मैं अपने सुनने वालों को बता दूं कि नीलम की छोटी बहन जो है वो बुशरा अंसारी हैं, और सुंदस हैं, और असमा हैं। असमा तो बहुत जी जी बड़ी स्टार बनी हुई है, उनकी बेटी भी, बल्कि जी जी उनकी बेटी भी अब ड्रामों में आना शुरू हुई है, असमा की बिल्कुल
बहुत ही प्यारी, आज से हैं मेरी बहनें और
बिल्कुल बिल्कुल
माशाल्लाह काफी लोग,
लेकिन असमा और सुंदस बहुत थोड़ा देर से आई, बुशरा तो बहुत शुरू से कर रही हैं, बहुत पहले से,
कि उनके उनके खामदों ने इजाजत नहीं दी, आपको पता पाकिस्तानी खामन तो फिर कब्जा ग्रुप होता है ना, वो छोड़ते ही औरत को, जब बच्चे जवान हो गए तो उन्होंने कहा हम तो जा रहे हैं काम पे, हमें तो ये सिखाया जाता है कि भाई जिस तरह खामन थे वैसे ही रहना है, तो फिर वो औरत बेचारी जो अपने आप को पीछे रख लेती, लेकिन जब फिर एक टाइम आता है कि बच्चे बच्चे बड़े हो गए, अब खामन को तसल्ली हो गई कि ये नहीं कहीं भागने वाली, तो वो फिर उसने कहा अच्छा भी कर लो काम।
तो आप ये बताइए कि अफसानों के जितने भी मजमू हैं, जुगनों के काफले हैं, चार चांद हैं, ले सांस भी आहिस्ता, वैशती सही, गुलाबों वाली गली, या एक थी मलिका, कौन सा आपका ज्यादा दिल के करीब है?
मुझे लगता है मैं वैशती सही जो अभी तक लेटेस्ट है उसमें मुझे खुद को लगता है कि एज ए मैंने मेच्योर अपने आप को नजर आती हूँ, मुझे लगता है।
अच्छा तो कोई ऐसी
गली बड़ा पसंद है,
अच्छा मुझे भी गुलाबों वाली गली पसंद है।
मैंने ना वो मैं जैसे अव्वल में इंसान बच्चा होता है फिर बड़ा होता जाता है, तो मुझे
सीखता लगा
जाता है, वैसे जो मेरा लेटेस्ट है उसमें मेरी काफी मैच्योरिटी है, मुझे खुद लगा है।
अच्छा तो नीलम आप खुद कहाँ हैं इन सब चीजों में, कहाँ नजर आती हैं आप अफसानों में?
हर जगह हूँ,
थोड़ी थोड़ी हर जगह है। सही
अपने आप को तो मैं ज़ाहिर है छोड़ नहीं सकती ना, सबसे पहले अपने आप से मोहब्बत करनी पड़ती है तो और चीजों से और लोगों से होती है ना।
अगर कोई ऐसा करेक्टर, कोई ऐसा बैकग्राउंड, कोई ऐसा कल्चर आप पेश करना चाहती हूँ जिससे एज अ नीलम आप मुतफिक ना हो, अग्री ना करती हो, तो फिर कैसे आप इस कॉन्फ्लिक्ट जो है उसको उस पे ओवरकम करती हैं?
जिससे मैं अग्री ना करता हूँ, फिर भी अगर मेरे पास एक कहानी है, देखिए मैं बेसिकली कहानी लिखने वाली हूँ,
सही
कहानीकार हूँ, तो मेरी कहानी है मेरे पास, चाहे वो मुझे अच्छी लगे ना लगे, तो मैं कोशिश करूंगी कि मैं उसके साथ इंसाफ करूँ और अपना आप अपना तासुब ना लाऊं उसमें।
सही,
आई विल ट्राई, लेकिन अभी तक तो कोई ऐसी कहानी नहीं मुझे मिली जिसको जिसको मुझे कैरेक्टर ना पसंद हो या मैं वो कहानी भी ना पसंद हो। नहीं, इसका मतलब ये नहीं कि वो अच्छी कहानी हो, मतलब कहानी
सही
जो है ना उसके अंदर ऐसी बात होती है जो आपको लपेट में ले लेती है।
वॉइस ऑफ अमेरिका वॉशिंगटन आपसे मुखातिब है मीडियम वेव 972 किलोहर्ट्ज पर।
अस्सलाम वालेकुम, आपके खतूत और फेसबुक मैसेजेस के साथ मैं हूँ सादिया जेबरांझा। शेकर तंगी मर्दान से खुशहाल खान साहब का बहुत ही मुकफ्फा और मुसज्जा उर्दू में खत आया है। हैरत है, लोग आज भी इतनी सकील उर्दू बोलते और लिखते हैं। खुशहाल खान के मकतूब का आगाज कुछ यूं होता है, कई महीनों से अदम तहरीर निगारशात के बाद एक बार फिर आपकी महफिल में आधी मुलाकात के लिए हाजिर हूं। आपके सभी प्रोग्राम बाकायदगी और तसलसल से सुनता हूं, खबरें तबसरे मुजाकरे सब काबिले दाद हैं। खत मोहतरमा सादिया के प्रोग्राम चार्ट बस्टर्स की वजह से लिख रहा हूँ, काबिले दाद है। इस प्रोग्राम की वजह से जज्बातों एहसासात से मकलूब होकर मैंने ये खत लिखा, वरना ये सिलसिला तकरीबन मौकूफ कर दिया था, क्योंकि तहरीर के मुआनी और मतालिब की कमाहा कहू तशरी और इदराक हर किसी के बस की बात नहीं। क्या बात है, लिखते हैं कि वॉइस ऑफ अमेरिका के तमाम मेंबरान ने मुझे ताके निसिया में डाल दिया है। उफ, आप दिल छोटा ना करें, हमें अपने लिसनर्स के एहसासात का बहुत ख्याल रहता है, हमने आपको ताके निसिया में बिल्कुल नहीं डाला, और हमारे हफ्तावार म्यूजिक प्रोग्राम की तारीफ का बहुत शुक्रिया। जाकिर खान चुनवारी लंडी कोतल से याद करते हैं, उनका कहना है कि गुज़श्ता कुछ अरसे के दौरान वॉइस ऑफ अमेरिका के प्रोग्राम मजीद अच्छे और बेहतरीन हो गए हैं, जिन्हें तमाम सामईन सराह रहे हैं, और वॉइस ऑफ अमेरिका की तरह हकीकत पर मबनी और गैर जानिबदार तजिये और तबसरे कहीं और नहीं मिलते। जाकिर खान चुनवारी, आपके हाथ में बहुत बाकायदगी से मिलते हैं और हमें बहुत खुशी है कि आप लोगों को हमारे प्रोग्राम पसंद आते हैं, इसका अंदाजा हमें आपकी कॉल्स और खतूत से बखूबी होता है। मखदूम रशीद ने मुल्तान से मुख्तसर पैगाम में सबको सलाम कहा है। पारा चनार से नासिर अली लिखते हैं कि ये मेरा चौथा खत है, चूँकि मैं हर नए साल की आमद से कबल लिखता हूँ। नासिर अली साहब, साल के वस्त और आखिर में भी खत लिखने की ममानत नहीं है, बल्कि किसी भी वक्त खत लिखने की ममानत नहीं है। पता मैं आपको बताई देती हूँ, वॉइस ऑफ अमेरिका उर्दू सर्विस, पोस्ट बॉक्स 1353, इस्लामाबाद, पाकिस्तान। अगला खत आया है हाजी फैजुल रहमान मलिक साहब का, इन्होंने दरगई खेल मोच से हमें खत लिखा है और पूरी टीम को बहुत सलाम कहा है, आप लोगों का बेहद शुक्रिया, और कहते हैं कि मैं बाकी प्रोग्राम भी बहुत शौक से सुनता हूं, लेकिन खास तौर पर इतवार की रात 9 बजे नशर होने वाला प्रोग्राम खत आपके मैं बहुत सुना करता था, क्या हो गया उस शो को? हुआ कुछ भी नहीं है, दिन चेंज हो गया है और आपके खतों के जवाब देने वाला बंदा चेंज हो गया है, अब आप इतवार के बजाय हफ्ते के रोज अपने खत का जवाब सुन सकते हैं, लेकिन खत हमें लिखते रहिए। सिराजुद्दीन निजामानी ने ठरी निजामानी से हमें खत लिखा है, कहते हैं मिजाज बखैर, उम्मीद है आप सब खैरियत से होंगे, खत से पहले भी खत लिखा था, उम्मीद है मिला होगा। जी बिल्कुल मिलते हैं हमें आपके खत, मुझे लगता है मैंने आपका खत इससे पहले भी प्रोग्राम में शामिल किया है। लिखते हैं फेसबुक पर आपकी नशरियात सुनता हूँ, इन दिनों कुछ साफ सुनाई नहीं दे रही, आपकी खबरें बहुत बेहतर अंदाज में पेश की जाती हैं, साथ तबसरे और रिपोर्टें भी बहुत बेहतरीन होती हैं, प्रोग्राम अच्छे हैं, खत आपके बहुत अच्छा प्रोग्राम है, मसला ये है कि उसका दौरानिया जरा कम है, बस कोशिश करते हैं कि ज्यादा से ज्यादा खतूत शामिल कर सकें, और मैं इतना तेज पढ़ती हूँ सिर्फ इसीलिए कि ज्यादा से ज्यादा खतूत में शामिल कर सकें। मास्टर अब्दुल रजाक खान बलोच ने हमें जतोई जिला मुजफ्फरगढ़ से खत लिखा है, बड़ा मुख्तसर सा खत है, बड़ी अच्छी राइटिंग है आपकी, लिखते हैं वॉइस ऑफ अमेरिका उर्दू का उर्दू सर्विस का सन 2001 से सामे हूँ, 17 मार्च को मेरी कहानी आपके रेडियो स्टेशन से नशर हो चुकी है, कई बार कैलेंडर की फरमाइश की है, आज तक पूरी नहीं हुई, इस दफा जब हम कैलेंडर भेजेंगे ना मास्टर अब्दुल रजाक खान साहब, खान बलोच साहब, तो मैं कोशिश करूंगी, मैं अपने हाथों से आपके लिए कैलेंडर भेजूंगी, ठीक है, थैंक यू। और अब शामिल करती हूँ फेसबुक के कुछ मैसेजेस, हमने गुज़श्ता हफ्ते का तवील दौरानिये का हमारा प्रोग्राम आपकी दुनिया का लिंक अपने फेसबुक पर शेयर किया था, आप लोगों ने काफी पसंद किया, काफी सराहा और मैसेजेस भी भेजे, आप सब लोगों का बेहद शुक्रिया, और हमारा ये प्रोग्राम हर हफ्ते पाकिस्तान के वक्त के मुताबिक 7 से 9 बजे तक नशर किया जाता है, जिसे आप हमारी वेबसाइट पर बराह रास्त भी सुन सकते हैं, और इसके साथ साथ आप हमारे फेसबुक के पेज पर भी इसे सुन सकते हैं, पता है facebook.com/chartbustersvoa।
चौधरी नजीर अहमद भिंडर अरूप गुजरावाला से लिखते हैं कि बहुत ही अच्छा प्रोग्राम है, बहुत डिफरेंट है, बहुत मुख्तलिफ है। और पंजाब लैया से अंसर महमूद ने भी हमारे तवील दौरानिए के प्रोग्राम आपकी दुनिया को बहुत सराहा है। अरशद अबासी लिखते हैं कि थैंक यू सो मच, आपने हमारे साथ ये प्रोग्राम शेयर किया और अब चार्ट बस्टर्स के साथ साथ एक मुख्तलिफ तरह का प्रोग्राम भी हमें यहाँ आपके पेज पर सुनने को मिलता है, बहुत शुक्रिया आप लोगों का। उमर दराज चांद ने फेसबुक पर मैसेज किया है, हमारे प्रोग्राम को पसंद किया है और खुशी का इजहार किया है कि इस प्रोग्राम में उन्हें करंट अफेयर्स के साथ साथ एंटरटेनमेंट, सेहत और दीगर कई मालूमाती रिपोर्ट्स इस प्रोग्राम में सुनने को मिलती हैं। आप लोगों का बेहद शुक्रिया। इसी तरह आप हमें फेसबुक पर भी मैसेज भेजते रहा करें, हम अपना लिंक आपके साथ शेयर करते रहेंगे और हमें खत भी लिखिए और हमें ईमेल भी कीजिए। थैंक यू सो मच। मजीद खतूत के साथ अगले हफ्ते के तवील दौरानिए के प्रोग्राम आपकी दुनिया में फिर हाजिर होंगे। आज के लिए इतना ही
जी। और हमने अपने कल के प्रोग्राम में भी आपको बताया था कि हम प्रोग्राम के आखिर में, यानी हमारे इस तवील दौरानिए के प्रोग्राम के आखिर में आपकी कॉल्स लेंगे। आज टाइम थोड़ा कम बचा है लेकिन फिर भी हम कोशिश करेंगे जितनी कॉल्स हम ले सकें। इस वक्त चूनिया कसूर से हमारे साथ तारिक चौगताई मौजूद हैं। अस्सलाम वालेकुम तारिक चौगताई साहब।
वाह वाह, वालेकुम अस्सलाम सादिया बहन, ठीक है?
बिल्कुल ठीक है। आपने इस टॉपिक सुना था ना, मैंने ये पूछा था कि सोशल मीडिया का आप कितना इस्तेमाल करते हैं, सोशल मीडिया या फोन का?
हाँ ये मैं करता हूँ लेकिन एक्सेस ऑफ हर चीज की ज्यादा तो नुकसान देती है ना। लेकिन ये टॉपिक मुझे इतना अच्छा लगा, मैं कल से इंतजार कर रहा हूँ इस कॉल का।
जी जी।
तो ये ऐसा प्रोग्राम है, इसमें आपको एक प्रोग्राम बहन और करना पड़ेगा।
अच्छा,
टाइम बहुत थोड़ा है, इतना कहना चाहता हूँ, इतना कहना चाहता हूँ, बहुत थोड़ा टाइम इसलिए है कि ये टॉपिक बहुत है। ये जो सोशल मीडिया का है ना, जो ये इसने हालिया छक्का आपने सुन लिया होगा कि अताउल्लाह खान ईसा खलील साहब, अल्लाह पाक उनको ज्यादा जिंदगी दे, वो वायरल हुआ कि उनकी डेथ हो गई। उधर डोनाल्ड ट्रंप साहब भी सोशल मीडिया के हाथों तंग थे, इधर नरेंद्र मोदी साहब भी तंग थे और इधर पाकिस्तानी मीडिया भी। यानी कि कहना मैं सिर्फ ये चाहता हूँ कि सोशल मीडिया जो अंडर डेवलपिंग कंट्री है उनमें ये कोई मायूसी की बात नहीं, इसका मतलब ये है कि जो बच्चे नौजवान यूथ है
जी जी।
उनकी बर्बादी इस तरह हो रही है, एक तो आंखों का नुकसान है, इसका मिस यूज का मेरा मतलब है।
बिल्कुल।
वो ऐसे करते हैं कि सारा दिन वो सोशल ये इसको रहा ये सेलफोन का, तो वो अल्लाह खैर करे इन पैकेज वालों का, वो 3-4 रुपए का एक पैकेज लगता है, 5 रुपए का, वो सारा सर पागलों की तरह गलियों में, और बहन जितने एक्सीडेंट हो रहे हैं उनमें ज्यादा
जी माजरत चाहती हूँ तारिक चुगताई साहब, आपकी कॉल ड्रॉप हो गई है, आप अभी बात कर ही रहे थे लेकिन अच्छा लगा आपसे बात करके। सफीर हैं हमारे साथ अटक से, अस्सलाम वालेकुम सफीर।
अस्सलाम वालेकुम मैम।
जी बोलिए, आप क्या कहेंगे?
क्या हाल मैम, ठीक है?
जी जी बिल्कुल ठीक।
सोशल मीडिया के बारे में आज आपका टॉपिक है, तो सोशल मीडिया के हवाले से यही कहना चाहूंगा कि यहाँ जो भी खबर चलती है मतलब उसके अंदर इतनी कोई सच्चाई नहीं होती, जैसे मतलब कोई गलत खबर फैल जाती है मतलब पूरे एक सोसाइटी में, तो इससे एक तो जो हमारी यंग नस्ल है वो भी खराब हो रही है, और गवर्नमेंट को चाहिए कि इनके जो कंपनियों वाले ने पैकेज दिए हैं इनको थोड़ा सा या तो इनको मतलब थोड़ा बंद करवाए या थोड़े महंगे होता है कि इसका इस्तेमाल कम हो सके।
तो सफीर ये बताएं ना, आप फोन का क्या इस्तेमाल करते हैं, आप उस पर क्या सर्च करते हैं, क्या देखते हैं, उस पर मुख्तलिफ प्रोग्राम्स देखते हैं या कुछ और, आपका अपना क्या है यूज? जी जी, आपका अपना यूज क्या है? हेलो जी, लगता है सफीर की कॉल ड्रॉप हो गई है, बहुत शुक्रिया आप सब लोगों का। तारिक जी चलें एक और कॉलर हमारे साथ हैं, इससे पहले कि हम इजाजत लें मोहम्मद इकबाल साहब से बात करते हैं। अस्सलाम वालेकुम मोहम्मद इकबाल साहब।
हेलो।
जी जी बोलिए।
अस्सलाम वालेकुम मैडम, क्या कहते हैं?
जी जी बिल्कुल बोलिए, प्रोग्राम का वक्त बहुत कम रह गया है, जल्दी से बताइए। जी जी,
आपने जो आज आपको जिले लगाया है मीडिया का बिल्कुल अच्छा है, बाकी मोबाइल फोन का इस्तेमाल तो पता गलत है, करना चाहिए और अच्छे तरीके से करना चाहिए, जो इसका इस्तेमाल है वो ही करना चाहिए।
सही
है घर में?
जी जी,
मैं तो उनकी बहुत नजर रखता हूँ मोबाइल,
बहुत जबरदस्त अच्छी बात है।
कोशिश करता हूँ कि सिर्फ कॉल ही सुननी चाहिए बस।
بہت شکریہ محمد اقبال صاحب, ہمیں افسوس ہے کہ ہم آپ کی زیادہ کالز نہیں لے سکے. آپ لوگ کل سے انتظار کر رہے تھے اس ٹاپک پہ بات کرنے کا, چلیں اس پہ ہم پھر کبھی بات کریں گے. اس کے ساتھ ہی ہمارا طویل دورانیے کا ہفتہ وار پروگرام آپ کی دنیا ختم ہوتا ہے. ایڈیٹر تھیں بہجت جیلانی, انجینئرز تھے جان ڈرائیڈن اور مسٹر چینگ, میزبان ندیم یعقوب, اور سعدیہ زیب رانجھا. کو اجازت دیجیے, اپنا بہت خیال رکھیے گا, اللہ نگہبان.